अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा सावित्री गिरी र तुला अधिकारीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एशिया बैंक लिमिटेड। एनआईसी
एशिया बैंक पनि साथी पनि।
पाकेका मधेसी समुदायमा चुनावी उत्साह, मधेसी मोर्चा रणनीति बनाउन व्यस्त।
रुकुममा एकजना महिला मात्र स्थानीय तहको प्रमुख पदको उम्मेदवार, डनेलधुरामा पुरुष जिताउन दलीय तालमेलको खेल।
बर्दियाको गुलरियासँग जोडिएको मूर्तिया नाका सञ्चालन नहुने, ओभरलोड विरुद्ध बाँके प्रहरीको अपरेसन, 34 ट्र्याक्टर नियन्त्रणमा।
र दाङको लमही घोराई सडक र पुल निर्माणमा ढिलाइ, सुदूरपश्चिममा औलोको जोखिम, बाँकेमा 18 नयाँ औलो रोगी।
बुद्ध एयर नेपालगञ्जबाट काठमाडौँ दैनिक 3 उडान।
सुरुवात भाडा दर 4,900। अझ सस्तो भाडाको लागि बुद्ध एयरको मोबाइल एपबाट सजिलै जानकारी लिन सकिन्छ।
सम्पर्क नम्बर 081-525-745 र काठमाडौँका लागि 01-5542-494।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीको सुरुमा बाँकेका मधेसी समुदायमा चुनावी उत्साह छाएको र मधेसी मोर्चा रणनीति बनाउन व्यस्त भएको खबर छ। गाउँमा चुनावी माहौल तातिएपछि बाँके डुडुवा गाउँपालिका 3 अभिनन्दन सोनी उत्साही हुनुहुन्छ। निर्वाचनमा सबै दलको सहभागिता हुने पक्का भएपछि गाउँपालिकाको प्रतिनिधि छान्न उहाँमा उत्साह बढेको हो। चुनाव नजिक आइसक्यो, कहिले भोट हाल्न पाइएला चाहिँ भएको छ, उहाँले भन्नुभयो। अचेल गाउँ गाउँमा विभिन्न दलका नेता कार्यकर्ता पुग्न थालेका छन्। राजनीतिक दलको प्रियताले गाउँमा चुनावी माहौल तातिएको सोनीले बताउनुभयो। अर्जुन ओलीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
यसैबीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर संविधान संशोधनको आश्वासन पाएपछि मधेस केन्द्रित दलहरूको मोर्चा निर्वाचन रणनीतिमा जुटेको छ। सम्बद्ध स्रोतका अनुसार बाँके जिल्लामा कम्तीमा 2 गाउँपालिका थप्न उद्यत मोर्चाले सबैजसो तहमा गठबन्धन गरेर उम्मेदवारी दिने गरी निर्वाचन रणनीति बनाउन लागेको हो। कम्तीमा नेपालगञ्ज र मधेसी बाहुल्य क्षेत्रमा एकलौटी परिणाम ल्याउने गरी कसरत भइरहेको छ। मोर्चा स्रोतले भन्यो, त्यसका लागि एउटा वार्ता समिति सम्बद्धहरूसँग छलफलमा व्यस्त छ। मात्र तराई मधेस केन्द्रित 6 राजनैतिक दलबीच एकता गरी राष्ट्रिय जनता पार्टी गठन गरिएपछि बाँकेमा पनि तद अनुरूपको संरचना तयार गरिएको छ। बाँकेमा 4 दल अस्तित्वमा छन्। मोर्चाका प्रवक्ता प्रदीप गुप्ताले दैनिक नेपालगञ्जसँग भन्नुभयो, हामीहरू बीच आन्तरिक एकता र साङ्गठनिक संरचना समेत तयार भइसकेको छ।
उता रुकुमको खबर छ। स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवार घोषणा गरेका मध्ये अहिलेसम्म एमाले मात्रै दलित महिलालाई प्रमुख पदमा उम्मेद्वार बनाएको छ। एमाले भूमे गाउँपालिकामा आशा स्वर्णकार सुनारलाई प्रमुख उम्मेदवारी घोषणा गरेको गणेश विकले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। यस्तै डनेलधुरामा दलहरूबीच महिला उम्मेद्वार हुने पदमा तालमेलको सम्भावना बढेको छ। अझै मेरो गाउँपालिकामा प्रमुख पदमा कमला विष्ट मात्रै दावेदार हुनुहुन्छ। उहाँ काङ्ग्रेसबाट दावेदारी प्रस्तुत गर्दै हुनुहुन्छ। अन्य गाउँपालिका र नगरपालिकामा सबै दलबाट प्रमुख पदमा पुरुषको नाम मात्रै सिफारिस भएको छ। केही ठाउँमा नगर प्रमुखमा सहमति भए अर्को पार्टीले उपप्रमुख दिएर दुवै पदमा पुरुष जिताउने सहमतिको खेल सुरु भएको कान्तिपुरले खबर छापेको छ।
यसैबीच बझाङमा निर्वाचन शान्तिपूर्ण बनाउन दलहरू मुख्य निर्वाचनमा अधिकृत लगायत कर्मचारी र सुरक्षा निकायका अधिकारीहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन्। सुदूरपश्चिमका तराई पहाडमा चुनावी चहल पहल बढेको छ। जिल्ला निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत तथा मतदान अधिकृतको छनौट र खटनपटन भइरहेको छ। दलहरूले प्रचार अभियान तीव्र पारे पनि कतिपय ठाउँमा उम्मेद्वार छनौट अझै टुङ्गो लागिसकेको छैन। आकाङ्क्षीको भिड लागेको छ। टिकट पाउने निश्चित नभएकाहरू पनि आफू अनुकूल वातावरण तयार गर्न प्रचार प्रसारमा जुटेका छन्। कीर्तिपुरमा खबर छ।
यता बर्दियामा राष्ट्रिय प्रजातन्त्र पार्टीले दलित महिला उम्मेद्वार नपाउँदा उसको दलित महिला कोटा नै रिक्त हुने भएको छ। दलित महिला सदस्य नभेटिएपछि बाँसगढी नगरपालिकामा दलित महिला उम्मेद्वार कोटाका दुईवटा पद रिक्त भएको उसले जनाएको छ। यादव आचार्यले आजको अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
बर्दियाको गुलरियासँग जोडिएको भारतीय सीमाको मुर्तिया सडक आरक्षीभित्र परेकाले नाका सञ्चालन नहुने भएको छ। भन्सार कार्यालयका प्रमुख मनोज विकले भारतीय पक्षले मुर्तियामा नाका खोल्न सम्भव नभएको र अन्यन्त्र विकल्प खोज्न आग्रह गरेको जनाउनु भएको छ। करिब 8 वर्ष अघि नेपाल र भारतका अधिकारीबीच भएको नाका सम्बन्धी सम्झौता लागू नहुने भएको छ। कमल पन्थीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जमा हिजो सरप्राइज चेक जाँच गरेर 34 ट्र्याक्टर नियन्त्रणमा लिएको छ। ट्र्याक्टर दुर्घटनाका कारण 5 दिनमा 2 जनाको ज्यान गएपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दै जाँदा ओभरलोड गरेका कारण दुर्घटना भएको ठहर गर्दै हिजो पहिलो चरणमा 34 ट्र्याक्टर नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाएको छ। ट्रलीमा व्यवस्था नभए पनि ओभरलोडका लागि ट्रलीमा थप एङ्गलहरू निर्माण गरी 2-3 ट्रलीमा बोक्न हुने सामग्री एउटै ट्रलीमा बोक्ने गरेको पाइएपछि कारवाही गर्दै 34 ट्र्याक्टर प्रहरीले बरामद गरेको जनाएको छ। आज ट्र्याक्टर चालकहरूलाई कुन लेभलसम्म भारी बोक्न पाउने र कानुन बमोजिम हुने भन्ने विषयमा प्रशिक्षण दिने तयारी रहेको बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले बताउनुभयो। अवैध किसिमबाट ओभरलोड गरी सञ्चालनमा रहेका र चेकजाममा रहेका ट्र्याक्टरहरूलाई नियन्त्रणमा लिए लगत्तै बाटोबाटै छोड्न दबाब आएको पनि प्रहरीले जनाएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
यसैबीच बाँकेमा हिजो मात्र विभिन्न 3 स्थानमा सडक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। कार्यालयका अनुसार ट्र्याक्टरबाट लडेर 1 व्यक्तिको मृत्यु भएको छ। कार्यालयका अनुसार B1T5483 नम्बरको ट्र्याक्टरबाट खसेर नरेनापुर गाउँपालिका 4 निवासी 35 वर्षीय बडौको चमारको मृत्यु भएको हो। यस्तै हिजो नै नेपालगञ्ज स्थित मेडिकल कलेज शिक्षण अस्पतालबाट बागेश्वरी मन्दिरतर्फ गरेको B1T623 नम्बरको सब वाहन र धम्बोजीबाट गणेशमान चोकतर्फ जाँदै गरेको B2P4029 नम्बरको मोटरसाइकल गुरुद्वारा नजिक ठक्कर दिएको थियो। यसै गरी नेपालगञ्ज 6 फुलटेक्रा चोकमा मोटरसाइकलले ठक्कर दिँदा राप्ती सुनारी गाउँपालिका 1 बस्ने 28 वर्षीय आशा परियार घाइते हुनुभएको छ। सद्भावमा खबर छ।
लमही घोराई तुलसीपुर खण्डमा पुल तथा सडक निर्माणमा भइरहेको ढिलाइले नागरिकलाई शास्ति भएको छ। खोलामा पुल निर्माणका क्रममा भत्काइएको सडकले यात्रु र यातायातका साधन आवाजावत गर्नै कठिनाई भएको स्थानीयले बताएका छन्। बबई कटुवा गुज्रे पत्रे र संक्राम खोलामा पुल निर्माणका क्रममा ढिलाइ हुँदा यातायात आवागमनमा समस्या भएको छ। यसै गरी घोराई र तुलसीपुर बजारमा 4 लेनको सडक निर्माणमा ढिलासुस्तीले पनि बजारको जनजीवन प्रभावित बनेको हो। जथाभावी सडक खनेर अलपत्र छोड्दा सवारी जाम हुने र आवागमनमा अवरोध हुने गरेको नागरिक समाजका सचिव चन्द्रराज पन्तले बताउनुभयो। दुर्गालाल केसीले आजको कान्तिपुरमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा स्थानीय तह निर्वाचनको सम्भावनाका विषयमा राजनीतिक विश्लेषकको धारणा।
निर्वाचनको सम्भावना टरेर गयो त म भन्दैन, जति हुनु पर्थ्यो त्यो रूपमा हुने सम्भावना कम देखिरहेछ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
भर्ना खुल्यो।
नर्सरीदेखि कक्षा 4 सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुने जनता नमुना माध्यमिक विद्यालय सन्तखुटी खजुरा बाँकेमा शैक्षिक सत्र 2074 का लागि नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। साथै प्राविधिक धारतर्फ कृषि विज्ञान अन्तर्गत बाली विज्ञानमा कक्षा 9 मा नयाँ भर्नाका लागि आवेदन वितरण भइरहेको सम्पूर्ण अभिभावक जीवहरूमा सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू।
विगत 2029 सालदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा एकमात्र नमुना विद्यालयको छनौट हुन सफल भएको। प्राविधिक धारतर्फ एसईई पास गरेपछि जेटीएस सरह र 12 कक्षा पास गरेपछि जेटी सरह नेपाल सरकारबाट मान्यता प्राप्त भई लोक सेवा आयोगमा दरखास्त दिन पाइने। खुल्ला शान्त र भूकम्प प्रतिरोधात्मक कक्षा कोठामा पठन पाठन गराइने। दक्ष अनुभवी र तालिम प्राप्त शिक्षकहरूद्वारा पूर्ण रूपमा बाल मैत्री पद्धतिबाट अडियो भिजुअल माध्यमबाट पढाइ हुने।
नोट, कक्षा 9 को प्राविधिक धारका लागि आवेदन फारम वितरण यही वैशाख 3 गतेदेखि, प्रवेश परीक्षा यही वैशाख 17 गते बिहान 11 बजे। सम्पर्क नम्बर 98 86 62 976, 98 94 71 519 र 081 65 3059। प्राचार्य श्री जनता नमुना मावि सन्तकुटी खजुरा बाँके।
होप इन्टरनेसनल एकेडेमी नेपालगञ्जमा प्ले ग्रुप देखि कक्षा 9 सम्म सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं।
हाम्रा विशेषताहरू: उच्च स्तरीय सुसज्जित कक्षा कोठाहरू, उच्च स्तरीय डिजिटल प्रविधिको विज्ञान प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै विद्यालय भवन, ध्वनि कोलाहल भिडभाडदेखि टाढा शान्त क्षेत्रमा, प्राथमिक उपचार र स्वास्थ्यको उचित व्यवस्था, कम्प्युटर ल्याब, खेलकुद लाइब्रेरी र ई लाइब्रेरीको सुविधा, शुद्ध पिउने पानी, स्वस्थ खाना र व्यवस्थित होस्टेलको सुविधा, नृत्य कला केन्द्र र सभाहालको उचित व्यवस्था, सुलभ र आरामदायी सवारी साधन र जेहेन्दार तीक्ष्ण र अनुशासित विद्यार्थीहरूलाई छात्रवृत्ति।
होप इन्टरनेसनल एकेडेमी नेपालगञ्ज 2 विकास नगर बाँके।
सम्पर्क नम्बर 081551462 98584462। साथै प्लस टू साइन्स र म्यानेजमेन्टको अध्ययन अध्यापन भइरहेको जानकारी गराउँदछौ।
ओहो दाई, कता जाँदै हो?
यसो मल लिन बाहिरतिर जान लागेको।
कस्तो मल कहाँबाट ल्याउँदै हुनुहुन्छ?
अब बजारमा जे पाइन्छ त्यही ल्याउनु पर्ला।
त्यस्तो पनि हुन्छ दाई, प्रत्येक वर्ष रासायनिक मलको असन्तुलित प्रयोगको कारणले माटोको गुणस्तरमा ह्रास आएको हुँदा माटोको सुधार गर्न नेपाल सरकारबाट जिल्ला कृषि विकास कार्यालय मार्फत प्राङ्गारिक मल खरिदमा कृषक दाजुभाइहरूलाई प्रति केजी बढीमा ₹10 अनुदान दिई प्रति एक कठामा कठा 50 केजीका दरले 1500 केजीसम्म अर्थात् 30 कठा 1 हेक्टरका लागि अनुदान दिने व्यवस्था रहेको। समयमै आफ्नो सेवा केन्द्रबाट सिफारिस लिनुहोस्, नजिकको डिलरबाट उक्त मल खरिद गर्नुहोस् र यो मौकाको फाइदा उठाइहाल्नुहोस्।
हजुर, विस्तृत जानकारीका लागि जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क राख्नुहोला।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
सरकारले आन्दोलनरत दलहरूसँगको सहमतिमा 2 चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि राजनीतिक अन्यल झन बढेको छ। खासगरी संविधान संशोधनपछि मात्र दोस्रो चरणको चुनाव हुने कुराले अन्यल बढाएको हो। पछिल्लो राजनीतिक घटनाक्रमले स्थानीय तहको निर्वाचनको सम्भावना बढ्यो कि टर्यो? मैले राजनीतिक विश्लेषक डाक्टर जनार्दन आचार्यलाई सोधेको छु।
यसमा 2 कुरा मैले देखेँ जुन अभिव्यक्तिहरू बाहिर आयो मिडियामा। मोर्चाले के भन्दैछ त भनेदेखि हाम्रो सहमति भयो, लिखित कुनै पनि किसिमको प्रतिबद्धता भएको छैन भन्ने कुरा एउटा देखाइरहेछ। अर्को कुरो उनीहरूले के भनिरहेछ त भन्दाखेरि हाम्रो आन्दोलन स्थगित हो, फिर्ता लिएको होइन भनेर एउटोले भनिरहेछ, अर्कोले चुनावमा जाने तयारी समेत गर्न भनेर आह्वान गर्यो। यसले के देखाइरहेछ त भन्नुहुन्छ भनेपछि मधेसी दलहरूभित्रै पनि एकमतको अभाव देखा पर्यो। अर्को पक्ष के भयो त भन्दाखेरि प्रतिपक्षलाई साथमा नलिएर संविधान संशोधनको परिकल्पना सम्भव देखिँदैन। प्रतिपक्षले मानिदिएन र संविधानमा उहाँहरूले भनेका 4 बुँदाहरूमा सहमति भएन र संशोधन भएन भनेदेखि मलाई लाग्छ उहाँहरूले आन्दोलन रोक्नुहुन्न र उहाँहरू चुनावमा सहभागी हुनुहुन्न। यो कुरालाई समाधान नगर्दै निर्वाचनको सम्भावना तरेर गयो त म भन्दैन, जति हुनुपर्थ्यो त्यो रूपमा हुने सम्भावना कम देखिरहेछ।
31 वैशाखमा तोकिएको निर्वाचनका सन्दर्भमा यो पछिल्लो सम्झौताभन्दा अघिल्लो दिनसम्म जुन खालको एउटा वातावरण बनिराखेको थियो, भलै एउटा शक्ति निर्वाचनको विपक्षमा थियो, यसले चाहिँ अब निर्वाचनको सम्भावना तत्काललाई टर्यो, अनेक खालका चाहिँ समस्याहरू आए भन्ने निष्कर्ष त्यो विश्लेषण बाहिर आएछ नि त।
त्यही भने मैले त्यसैको आधारमा हेर्दाखेरि के भयो त भन्नुहुन्छ नि, जुन त्यो जोस जाँगर कार्यकर्ताहरूमा थियो नि, अब तिनीहरूमा पनि के आएछ त भन्दा अलिकति हतोत्साहित भएको स्थिति देखा परिरहेछ होइन। अब यो बेलामा निर्वाचनको ग्यारेन्टी गर्न सकिने स्थिति चाहिँ मैले पनि देखिरहेको छैन। त्यसैले गर्दाखेरि मलाई के लाग्दैछ त भन्नुहुन्छ भनेदेखि अब निर्वाचन समग्र मुलुकभरि 2 चरणमा 10-12 दिनको तलमाथि हुँदैमा पहाड खस्ने होइन त्यो कुरा म पनि विश्वास गर्छु, तर निर्वाचनको वातावरण यो गतिविधिमा बन्दैन।
अब एमाले अघि यहाँले भनिसक्नुभयो प्रमुख प्रतिपक्षी दल छ, उसको सहमति बिना संविधान संशोधन सम्भव छैन, अनि यो अवस्थामा चाहिँ उसले एउटा बार्गेनिङ पोइन्ट राखेको छ, बजेटभन्दा पछि भयो भने मात्रै चाहिँ चुनाव हामी मान्छौँ, पहिला बजेट पछि चुनाव हामी मान्दैनौँ भनिरहेको छ नि, यसले के सम्भावना बढाउँछ कि घटाउँछ? बार्गेनिङ पोइन्ट बाँकी छ, एमाले पनि संविधान संशोधनमा मद्दत गर्छ भन्न सकिन्छ?
अब त्यो के लाग्यो भनेदेखि मलाई यो पनि एमाले एउटा बहाना गरे जस्तो मात्रै लाग्यो होइन। बजेट पनि चुनावी बजेट ल्याउँछ कि भन्ने कुराहरू हो, र निर्वाचन आयोगले के भनिसक्यो भनेदेखि बजेट रेगुलर बजेट ल्याउन सकिन्छ भनेर भनिसक्यो। र अब एमालेको बार्गेनिङ, यदि एमाले अहिलेसम्म उठाएका इस्युहरूमा वास्तवमा राष्ट्रियता खतरामा अथवा तिनी संशोधन भएपछि देश पछाडि पर्छ भन्ने उसको मूल्याङ्कन हो भनेपछि एमाले त्यति सजिलै सहमतिमा नजाला, मतदान गर्ने पोजिसनमा एमाले पुग्छ जस्तो मलाई लाग्दैन है। अब त्यो पुगेन भनेपछि त्यो पास हुँदैन, पास नहुनुको मतलब मधेसवादी दलहरू चुनावमा आउँदैन, त्यसले गर्दा चुनावको टर्दै जान्छ सम्भावना। तर अब वास्तवमा अब नेपाल हो हेर्नुहोस्, खेल कहाँ कहाँबाट हुन्छ तपाईँ पनि बुझ्नु भएको छ होइन, सम्भावना छैन भन्न त मिलेन राजनीतिमा।
यहाँको विश्लेषणमा चाहिँ एमाले यो संशोधनमा सघाउला या विरोधमै रहला?
म यो स्थितिमा विरोधमै रहला, यही अवस्थामा एमाले समर्थन गर्ला र संसदभित्रबाट दुई तिहाई बहुमतले संशोधन पास होला भन्ने कुरामा म विश्वस्त छु।
अनि संशोधन पास भएन भने मधेसी मोर्चाले यो सहमति फिर्ता लिन्छ, त्यसो भयो भने वैशाख 31 त खै भइहाल्ला, यो पहिलो चरणमा छ, अनि जेठ 31 चुनाव के होला?
जेठ 31 चुनाव सम्भव हुँदैन हेर्नुहोस्, फेरि के हुनसक्छ भन्दाखेरि सुरक्षा निकाय परिचालन गरेर केही गर्न परे सरकारले गर्ला, तर शान्तिपूर्ण तरिकाले हुँदैन।
तर लोकतन्त्रमा चाहिँ विरोध गर्न पाइन्छ, निषेध गर्न पाइँदैन। मधेसी मोर्चाको असहमतिका बिच सरकारले चुनाव गर्न सक्दैन, गर्नु पर्दैन?
सक्छ एकदम, बिल्कुल यो तपाईँले सही कुरो लेख्नु। त्यो कुन बेला हुन्छ भनेदेखि जब रुल अफ ल हुन्छ, जब सरकार अलिकति बलियो हुन्छ। हाम्रो सरकारसित आँट छैन, आँट नभएको स्थितिमा, किन भारतमा हेर्नुहोस् काश्मीरलाई छोडेर पनि निर्वाचनहरू भएकै छन् होइन, त्यसै गरेर अरुणाचलतिर छोडेर पनि निर्वाचनहरू भएकै छन् होइन। तर त्यो के हो त भन्दाखेरि जसले देश चलाउँछ उनीहरूसित स्वाभि आत्मविश्वास हुन पर्यो, म यो काम गर्छु जसरी होस्, किन 100% मतदान कहीँ हुँदैन।
एकजना राजनीतिक विश्लेषकको नाताले वैशाख 31 र अब तोकिएको जेष्ठ 31 कुनै पनि शर्तमा चुनाव हुन्छ यहाँ भन्नुहुन्छ कि चुनावको सम्भावनालाई तारेर भए पनि सहमतितिरै उन्मुख हुनुपर्छ भन्नुहुन्छ?
निर्वाचन गर्नुपर्छ, परसार्ने होइन, निर्वाचन गर्नुपर्छ। तर निर्वाचन के गर्नु पर्यो भने या त गर्ने आँट हुनु पर्यो, देशलाई लथालिङ्ग पार्नु भएन, या त के हुनु पर्यो भन्दाखेरि सहमतिको लागि बाटा खोज्नु पर्यो। दुईवटा कुराहरू मात्रै अल्टरनेट छ, हामीहरू गर्छौँ पनि भन्ने, काम पनि नगर्ने, उयो हाम्रो एउटा भनाइ छ नि, बाटो पनि नछोड्ने के पनि नगर्ने भने जस्तो, त्यो गर्न मिल्दैन।
उहाँ हुनुहुन्थ्यो डाक्टर जनार्दन आचार्य। पछिल्लो राजनीतिक घटनाक्रमले स्थानीय तहको निर्वाचनको सम्भावना बढ्यो कि टर्यो भन्ने विषयमा विश्लेषण गर्दै अब अर्को प्रसङ्ग। तराई तथा भित्री मधेसमा देखिने औलोरोग पछिल्लो समय सुदूरपश्चिमका पहाडी जिल्लामा पनि देखा पर्न थालेको छ। पहाडी जिल्लामा वर्षेनी औलोरोगीको संख्या बढ्दै गएपछि यसको नियन्त्रणमा चुनौती थपिएकोमा स्वास्थ्य कर्मीले चिन्ता व्यक्त गर्न थालेका छन्। क्षेत्रीय स्वास्थ्य निर्देशनालय राजपुर डोटीका मेडिकल अफिसर डाक्टर लोकेश्वर महर्जनका अनुसार जिल्ला मध्ये बैतडी र डडेलधुरामा बढी औलोरोगी देखा परेका छन्। यो वर्ष मात्रै बैतडीमा 39 जनामा औलोरोग देखिएको महर्जनले बताउनुभयो। यसै गरी डडेलधुरामा परशुराम नगरपालिका, आतिताल, भागेश्वर गाउँपालिका पनि औलोरोगको जोखिममा रहेको डाक्टर महर्जनले बताउनुभयो। डडेलधुरामा गत वर्ष 14 र यो वर्ष 9 जना बिरामी देखा परेका थिए। डोटीमा भने यो वर्ष 2 जनामा मात्रै औलोरोग देखा परेको बताइएको छ। सुदूरपश्चिममा 269 औलोरोगी यो वर्ष देखिएका छन्। कान्तिपुरमा खबर छ, यता चालु आर्थिक वर्ष 2073-74 बाँके जिल्लामा 18 जना नयाँ औलोका बिरामी भेटिएका छन्।
बाँकेको नरेनापुरमा इलाका प्रशासन कार्यालय पुनर्स्थापना गर्न स्थानीय बासिन्दाले माग गरेका छन्। इलाका प्रशासन कार्यालय नहुँदा शान्ति सुव्यवस्था प्रभावकारी हुन नसकेको उनीहरूको गुनासो छ। उता जुम्लाको खबर छ, प्रहरी र स्थानीयको झडपमा 4 प्रहरीसहित 11 जना घाइते भएका छन्। चन्दननाथ नगरपालिका 9 बयलकाटियाका स्थानीय वन सम्बन्धी विवाद मिलाइदिन जिल्ला प्रशासन कार्यालय पुगेका बेला प्रहरी र स्थानीय बीच झडप भएको थियो। झडपमा प्रहरीले लाठीचार्ज गरेको थियो। डिबी बुढाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा महाभूकम्प 2072 कहाली लाग्दो सम्झना,
चिचाउनी कराउनी, यताबाट झन आत्तिने, के भयो होला, कस्तो भयो होला,
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
एक पटक सेवा गर्ने अवसर दिई मौकाको फाइदा उठाउनुहोस्।
अनुभव प्राप्त फिजिसियन तथा स्त्री रोग विशेषज्ञद्वारा दैनिक बिहान साँझ बिरामी चेक जाँच गरिन्छ। महिला स्वास्थ्य स्वयं सेविका, मजदुर, किसान, ज्येष्ठ नागरिक तथा अशक्तका लागि उपलब्ध सेवामा 10-15% छुटको व्यवस्था गरिएको छ।
हाम्रा सेवाहरू प्रयोगशाला सेवा, एक्सरे सेवा, ईसीजी सेवा, भिडियो एक्सरे सेवा, नेबुलाइजर तथा 24 घण्टा बिरामी भर्ना तथा अक्सिजन सेवा उपलब्ध छ।
छिटो छरितो र गुणस्तरीय सेवाका लागि सम्झनुहोस् जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। यस शैक्षिक सत्र 2074 का लागि शिशु कक्षादेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ। साथै कक्षा 9 मा अङ्ग्रेजी माध्यमबाट अध्यापन हुन लागिरहेकोले सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई यथाशीघ्र सम्पर्क राख्न अनुरोध छ।
हाम्रा विशेषताहरू: दक्ष अनुभवी शिक्षकद्वारा अध्यापन गराइने, आधुनिक शैक्षिक सामग्री पुस्तकालयको व्यवस्था भएको, भौतिक पूर्वाधार सम्पन्न, अतिरिक्त क्रियाकलापमा जोड, शिक्षणमा मल्टिमिडियाको प्रयोग, क्यान्टिन र जेनेरेटरको व्यवस्था भएको, कक्षा 11 र 12 साथै यसमा जिल्लाकै उच्च विद्यार्थी संख्यामा भर्ना समय वैशाख 1 गतेदेखि बिहान 7 बजेदेखि दिउँसो 4 बजेसम्म।
प्रधानाध्यापक सुशील कुमार वर्मा, एमपी स्कुल नेपालगञ्ज। सम्पर्क नम्बर 081-520-150, 98-481-684 र 98-582-9-47।
तपाई तथा तपाईँको परिवारमा कसैलाई निम्न चिन्ह र लक्षणहरू देखिएमा क्षयरोग हुन सक्दछ।
क्षयरोगका लक्षण तथा चिन्हहरू:
खानामा रुचि नहुनु,
साँझ पख हल्का ज्वरो आउनु,
छाती दुख्नु तथा सास फेर्न गाह्रो हुनु,
हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लाग्नु,
तौल घट्दै जानु
र खकारमा रगत देखा पर्नु।
क्षयरोग संक्रमित व्यक्तिले खोक्दा, हाच्छु गर्दा श्वास प्रश्वासको माध्यमबाट स्वस्थ व्यक्तिमा सजिलै सर्दछ।
क्षयरोग पत्ता लगाउन जाँच गराउ।
क्षयरोग निदान भएका व्यक्तिले नजिकको स्वास्थ्य संस्थामा स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा 6-8 महिना उपचार गरेमा यो रोग पूर्ण रूपमा निको हुन्छ।
यो रोगको औषधि सबै स्वास्थ्य संस्थामा निशुल्क रूपमा उपलब्ध छ।
क्षयरोग जो कोहीलाई पनि हुन सक्दछ।
जनहितका लागि जिल्ला जनस्वास्थ्य कार्यालय नेपालगञ्ज बाँके।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। 12 वैशाख 2072 को कहाली लाग्दो क्षण कसैले बिर्सन सकेको छैन। 2 वर्ष अघि आजकै दिन हिजोकै दिन नेपालमा महाभूकम्प जाँदा हजारौंले ज्यान गुमाएका थिए भने अरबौं खरबौंको क्षति भएको थियो। 2 वर्ष पुरानो कहरको सम्झनाका बारेमा साथी शम्भुप्रसाद थारूले संकलन गरेको नागरिक आवाज।
मेरो नाम टेकराम चौधरी हो। हजुरमहल छ, धेरै सम्झनाहरू छन्। आफन्तहरू पनि काठमाडौँ बस्नु भएको छ, उहाँको पनि धेरै याद आउँथ्यो। कन्ट्याक्ट गर्दाखेरि नम्बर सम्पर्क पनि हुन सक्दैनथ्यो। त्यतिखेरको यादहरू अझै पनि बिर्से होइन। मलाई अचम्मै लाग्थ्यो, किन होला, के भयो होला कि आफन्तको बहुत याद आउने।
मेरो नाम अन्जु कुमारी साई, म होस्टेल बस्थेँ, नवलप्रासी होस्टेल थिएँ। त्यो दिन अब शनिबार थियो, बिदा थियो होइन। अब साथीहरू हामी 12 बजेको बेला सुतेथ्यौँ, केही त्यस्तो थिएन, हल्लीचल्ली साथीहरूले हल्लायो होला यताउति भन्ने भयो। तर 81 भूकम्प रहेछ, सबै बाहिर निस्क्यौँ, चिच्याउँदै कराउँदै, दरारा भत्कियो, मठ मन्दिरहरू भत्किए। अनि पछि फोन दिनुभयो, फोन गर्दा त अब उताबाट चिच्याउने कराउने, यताबाट झन् आत्तिने, के भयो होला, कस्तो भयो होला।
अरुणा पन्थी, त्यो दिन शनिबारको दिन परेको थियो, हामीहरू सब खानासाना खाइवरी रेस्टमा थियौँ। त्यो बेलामा एकदम पलङ हल्लायो, हामी घरभित्रबाट बाहिर फिल्डमा दौडेर गयौँ, अनि घरहरू धेरै हल्लिरहेको थियो। त्यसपछि एकैछिनमा लो काठमाडौँको धरहरा भत्क्यो अरे भन्ने खबर पायौँ, अनि हाम्रो आफन्तीहरू धेरै काठमाडौँमा हुनुहुन्थ्यो, फोन सम्पर्क भएन। अनि डराउने, अब अत्तालिने, फोन कताबाट कता गर्ने, सुरक्षित छन् छैनन् आफन्तीहरू भन्ने खोज तलासमा रह्यौँ।
मेरो नाम सन्ध्या सवाल हो। म लोकसेवाको प्रिपरेसन क्लासहरू राखेको थियो, शनिबारको दिन थियो, त्यहाँ 12 बजे आएको पढेर आइराखेको थिएँ। त्यत्रै भूकम्प आएको बेलामा के हो यस्तो, म थाहा पाएन, सायद म खाना खान्छ नै चक्कर आएको छ भनेर सोचेको थिएँ। त्यत्र त मान्छेहरू भागेको छन्, पछि गएर रोडमा बसेर एकदम डर लागेको थियो, फ्यामिलीसित मिल्न पाउँछु कि नै भन्ने पनि डर थियो।
पुष्कल नेपाल, त्यति बेला चाहिँ सुरुमा नेपालगञ्ज बसेको हुनाले खासै ठुलो प्रभाव त थाहा भएन। पछि न्युजहरूले गर्दाखेरि काठमाडौँमा ठुलो क्षति भएको थाहा पाउँदाखेरि त्यहाँको त्यहाँ भएको रिलेसन, जस्तो मेरोमा दाई भाउजू भतिजाहरू थिए, त्यहाँ त एउटा चिन्ताको विषय बनेको थियो। साथसाथै धरारा खस्दाखेरि एक किसिमको आघात भयो, मान्छेहरूको जीव ज्यानको क्षति भयो, त्यसले गर्दाखेरि हामीलाई एक किसिमको चाहिँ पिर पारेको थियो।
आगलागीमा परि तीन छोराछोरी गुमाएका बाँके डुडुवा गाउँपालिका एक कुडवाका मुन्सरी राम मुराउलाई हिजो 3,00,000 रुपियाँ राहत उपलब्ध गराइएको छ। जिल्ला दैवी प्रकोप उद्धार समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी रविलाल पन्तले पीडितका नाममा बैङ्क खाता खोलेर रकम हस्तान्तरण गर्नुभएको हो। यसअघि सोमबार पीडित परिवारलाई जनहित 10,00,000 रुपियाँ राहत वितरण गरिएको थियो। कान्तिपुरमा खबर छ,
जनहित 10,000 रुपियाँका दरले राहत वितरण गरिएको थियो। यस्तै भूकम्पको सम्झनाको खबर छ, भूकम्पमा परि दिवंगत भएका तथा घाइते भएकाहरूलाई नेपालगञ्जका युवाहरूले सम्झेका छन्। हिजो स्थानीय धम्बोजी चोकमा भेला भई युवाहरूले मोमबत्ती बालेका थिए र एक मिनट मौन धारण गरेका थिए। त्यस्तै राइजिङ युथ फाउन्डेसनका युवाहरूले पनि बिपी चोकमा मैनबत्ती बालेर भूकम्पको सम्झना गरेका थिए।
दैलेख जिल्लामा सरकारी नम्बर प्लेट बोकेका गाडीले नियम बिचेर पार्किङ गर्ने गरेका छन्। सर्वसाधारणलाई ट्राफिक नियमको पालना गर्न लगाउने निकायकै गाडी सदरमुकाम क्षेत्रमा नो पार्किङ क्षेत्रमा पार्किङ हुने गरेका छन्। नागरिक पश्चिमेलीमा गोविन्द केसीले खबर लेख्नु भएको छ।
नयाँ शैक्षिक सत्र सुरु भए पनि बर्दियामा पर्याप्त पाठ्यपुस्तक पुग्न सकेका छैनन्। निर्वाचनका कारण पाठ्यपुस्तक छपाईमा ढिलाइ भएकाले पुस्तकको अभाव भएको बताइएको छ। जनक शिक्षाको क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख रविन्द्र कुमार शर्माले मतपत्र छपाईका कारण पाठ्यपुस्तकमा ढिलाइ भएको बताउनुभयो। उता रुकुममा चाहिँ पुस्तक तथा स्टेसनरी व्यवसायी समितिले डिपो बाहेक अन्यत्रबाट पाठ्यपुस्तक बिक्री नगरेपछि सहजै पाउन सकिएको छैन। त्यहाँ व्यवसायकै कारण पाठ्यपुस्तक पुगेन। हरि गौतमले कान्तिपुरमा खबर लेख्नु भएको छ।
धार्मिक तथा पर्यटकीय स्थल रोल्पाको जलजला क्षेत्रको संरक्षणका लागि जिल्ला वन कार्यालय रोल्पाले गुरु योजना बनाउने भएको छ। जिल्ला वन क्षेत्र समन्वय समितिको यसै साता लिवाङमा सम्पन्न बैठकले उक्त निर्णय गरेको सहायक वन अधिकृत भरत श्रेष्ठले जानकारी दिनुभयो। अन्नपूर्ण पोस्टमा खबर छ।
बाँकेको कोहलपुरस्थित सिद्धिविनायक ग्रामीण सामुदायिक वनले कोहलपुर पार्क निर्माणका लागि करिब 12,00,000 रुपियाँ खर्च गरेको छ। वनका उपभोक्ताहरूको हिजो बसेको भेलाले आर्थिक वर्ष 2073-74 11,90,000 बराबरको भौतिक पूर्वाधार निर्माण गरिएको जानकारी दिएका छन्।
पश्चिम डायरीमा अब नागरिक मत।
हाम्रो होइन राम्रो छानौ, स्थानीय निर्वाचन 2074।
नागरिक मत 31 बैशाखमा तोकिएको स्थानीय निर्वाचनका विषयमा केन्द्रित हुन्छ। अब हुने स्थानीय निर्वाचनमा तपाईँको भोट हाम्रो कि राम्रो उम्मेद्वारलाई, नेपालगञ्जको धम्बोजीका निर्माण व्यवसायी कर्णबहादुर मल्लको विचार।
जनप्रिय हुनुपर्छ, लोकप्रिय हुनुपर्छ, स्थानीय जनताको समस्या बुझेको हुनुपर्छ, न कि पार्टीको लालमोर लगाएर पार्टीको पिछलग्गु टाइपको नभएर जनसेवक हुनुपर्छ र स्थानीय जनताको दैनिक समस्या दैनिक जीवन यापनका कुराहरूलाई समेत मद्दत गर्ने र जनताको विषयमा एकदम भिजेको मान्छेलाई चाहिँ नि भोट हाल्नुपर्छ र त्यस्तो मान्छेलाई यदि हामीले विजय बनाउन सक्यौँ भने त्यो जनताको चाहिँ नि भोट हालेको अर्थ रहन्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेका मधेसी समुदायमा चुनावी उत्साह, मधेसी मोर्चा रणनीति बनाउन व्यस्त।
रुकुममा एकजना महिला मात्र स्थानीय तहको प्रमुख पदको उम्मेद्वार, डनेलधुरामा पुरुष जिताउन दलीय तालमेलको खेल।
बर्दियाको गुलरियासँग जोडिएको मूर्तिया नाका सञ्चालन नहुने, ओभरलोड विरुद्ध बाँके प्रहरीको अपरेसन, 34 ट्र्याक्टर नियन्त्रणमा।
र दाङको लमही घोराई सडक र पुल निर्माणमा ढिलाइ, सुदूरपश्चिममा औलोको जोखिम, बाँकेमा 18 नयाँ औलो रोगी।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र मतुला बिदा हुन्छौँ। आज वैशाख 13 गते बुधबार, अप्रिल 26 तारिक आज आमाको मुख हेर्ने दिन। पहिलो चरणको स्थानीय निर्वाचन आउन अब 18 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।